اہم خداوند کے حضور جھکیں. گریس بائبل چرچ چارہوالہ میں آپ سب کو خوش آمدید کہا جاتا ہے. اس سے پہلے کہ خداوند کے زندگی بخش کلام کو سیکھنا شروع کریں, خداوند کے حضور جھک جائیں گے اور اپنے اپنے دل کی حالت کا جائزہ لیں گے, جیسا کہ ہمارا معمول ہے کہ اپنے آپ کو جانچے. اگر کسی طرح کی افسردگی, اگر کسی طرح کی کمی کمزوری ہے تو بڑی دلیری کے ساتھ خداوند کے فضل کے تخت کے پاس آئیں گے, کیونکہ وہی ہماری مدد کر سکتا ہے ہماری ضرورتوں میں. اس بات کو یاد رکھتے ہوئے خداوند کا جو حکم جو وعدہ ہے, پہلا یوحنا پہلا باب اس کی نامی آیت کے مطابق خداوند کے حضور جھکیں گے. سب کے پاس موقع ہے کہ اس وقت اپنی توجہ خداوند کو دیں. قادر مطلق آسمانی باپ, ہم تیرا شکر, تیرے نام کی حمد, تیرے نام کی ستائش کرتے ہیں. اس وقت خدا باپ ہم تیرے بیٹے اور بیٹیوں کی صورت میں تیرے حضور حاضر ہوتے ہیں, اپنے ملک کے لیے, موجودہ کلیسیا کے لیے, تمام بہن بھائیوں کے لیے, خداوند خدا ان تمام پروگرامات کے لیے جو خداوند کلیسیا میں کیے جا رہے ہیں, ان تمام ضروریات کے لیے, اس تمام خداوند خدا خدمت کے بوجھ کے لیے جو دیا ہوا ہے, چرچ کے مبشر بھائی ذوالفقار کے لیے, بھائی کرس کے لیے, اور تمام باقی دیگر نوجوانوں کے لیے جو سیکھ رہے ہیں, بھائی رجیش کے لیے, امی ابو کے لیے, تمام لوگوں کے لیے خداوند تیری حکمت اور دنائی چاہتے ہیں. اور خاص کر اس وقت اپنے پاک روح کی رہنمائی میں ہمیں خداوند خدا اپنے کلام کو سیکھنے کی حکمت اور دنائی دے. اور خدا باپ ہم تیرا شکر کرتے ہیں اس فتح کی میز کے لیے, جو خداوند اس بات کا نشان ہے کہ ہمیں یسوع مسیح میں وہ فتح حاصل ہے جسے آج ہمیں خداوند خدا منانے کے لیے جا رہے ہیں. سارے لوگوں پر تیری برکت, تیری حکمت دنائی چاہتا ہوں, یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں, آمین. میرے ساتھ نکالے نئے عہد نامہ میں سے لوکا طبیب کی معرفت لکھی گئی خداوند یسوع مسیح کی انجیل, اس کا 19 باب 11 آیت سے 27 آیت تک, جو تمثیل جس میں سے ہم خداوند کے کلام میں سے گہری سچائیاں, بھید, وہ پوشیدہ باتیں سیکھ رہے ہیں جو ہماری روحانی ترقی کے لیے, بڑھوتی کے لیے ضروری ہے, تاکہ زمین پر پختگی میں آگے بڑھیں اور مسیح کے رفان یعنی کہ اس کی پہچان میں بڑھتے ہوئے زندگی گزاریں. لوکا 19 باب اس کی 11 آیت سے. اس سے پہلے کہ ہم تمثیل میں سے سیکھنا شروع کریں, آپ کی یاد دہانی کے طور پر, جیسا کہ ہم ہر زندگی کے شعبہ میں ہم دیکھتے ہیں کہ جیسے پہلوان اپنی تیاری کرتا ہے اکھاڑے میں اترنے سے پہلے, جیسے ایک باڈی بلڈر جو کہ جسم کی کسرت کرتا ہے اپنے پٹھوں کو مضبوط کرنے کے لیے, ان مسلوں کو مضبوط کرنے کے لیے اسے محنت کرنے پڑتی ہے, اسی طرح ہماری روحانی صحت کے لیے, جیسے ہم جسمانی طور پر صحت یاب ہونے کے لیے ہر صبح بہت سے لوگ تازہ فضا میں, تازہ ہوا میں سیر و تفریح کے لیے جاتے ہیں, اسی طرح روحانی طور پر ہر روز ہمیں ہماری روحانی نگہ داشت کرنے کی ضرورت ہے, کیونکہ بائبل مقدس اس کے بارے میں بڑا ہی اچھا سبق دیتی ہے. اور وہ کیوں دیتی ہے؟ کیونکہ یہ ضرورت ہے. جیسے یسوع مسیح نے کہا ہے کہ آدمی صرف روٹی ہی سے جیتا نہ رہے گا بلکہ ہر وہ بات جو خدا کے منہ سے نکلتی ہے. جیسے جسمانی طور پر ہم خوراک سے جیتے رہتے ہیں, جسمانی طور پر ہم صحت یاب ہوتے ہیں, اگر ہم 3 یا 4 دن یا 1 دن 3 وقت کا کھانا نہ کھائیں, پانی نہ پئیں, تو آپ اس بات کا موازنہ اپنی ذات میں کر سکتے ہیں, اپنے جسم میں کر سکتے ہیں کہ آپ کمزور ہیں. اسی لیے یسوع مسیح نے کہا کہ آدمی روٹی ہی سے نہیں بلکہ ہر وہ بات جو خدا کے منہ سے نکلتی ہے, یسوع مسیح کے منہ سے نکلتی یعنی کہ اس کا نکلا ہوا کلام, اس کا تحریری یعنی کہ لکھا ہوا جسے کہتے ہیں کلام, بائبل مقدس, हमारी रूहानी तरबियत हमारी रूहानी सेहत के लिए जरूरी है और इसे जिस तरह हर रोज हम रोटी खाते हैं हमें अपनी खुराक जानने की जरूरत है। जैसे यीशु मसीह ने कहा कि मैं जिंदगी की रोटी हूं, मैं जिंदगी का पानी हूं। सो ये रूहानी तौर पर हमें अपनी जिंदगी में रूहानी रोटी और उस रूहानी पानी से जो जिंदगी का चश्मा है पीने की जरूरत है, तब ही हम सेहतमंद मसीही जिंदगी बसर करने वाले बनेंगे। इसीलिए हमने ये सिलसिला शुरू किया है कि 6 दिन तक कलामे खुदा को हफ्ते में ना के सिर्फ 1 दिन ना के 2 दिन बल्कि अपनी रूहानी निगादाश्त फिक्र और सेहत के लिए हफ्ते में 6 दिन खुदावंद के कलाम में से रूहानी असूलों को सीखें। क्योंकि हमारी जिंदगी का वक्त हमें नहीं पता कि कब खत्म हो जाए, जो मसीही जिंदगी का सफर है हमें नहीं पता कि हम कब अपने असली वतन में यानी के खुदा की हजूरी में पहुंचे। इसीलिए जरूरी है हर रोज बाइबल मुकद्दस को अपनी जिंदगी में अहमियत देना। अगर आपके पास कंप्यूटर वगैरह जैसा जरिया है तो आप ऑनलाइन खुदा का कलाम सुन सकते हैं। 103 पैगामात और फिर लिखे तहरीरी सूरत में बहुत से पैगामात खुदावंद के कलाम में से अच्छी तालीमात जो कि हमारी सेहत के लिए जरूरी है रूहानी, बाइबल मुकद्दस के वो सच, बाइबल मुकद्दस की बहुत सी प्यारी प्यारी बातें हमारे लिए वेबसाइट पर मौजूद हैं जो कि ग्रेस बाइबल चर्च की वेबसाइट है। सो इससे पहले मैंने ये इसलिए आपको कहा क्योंकि ये जरूरी है। सो आज हम लूका 19वां बाब 11वीं आयत से देखेंगे। जब वो इन बातों को सुन रहे थे तो उसने एक तमसील भी कही, इसलिए कि यरूशलम के नजदीक था और वो गुमान करते थे कि खुदा की बादशाही अभी जाहिर हुआ चाहती है। पस उसने कहा कि एक अमीर दूरदराज मुल्क को चला ताकि बादशाही हासिल करके फिर आए। उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। हमने यहां तक खुदा के कलाम से कम 20 से 22 पैगामात की सूरत में सीखा है और हर पैगाम 35 से 40 मिनट की सूरत में रिकॉर्ड किया जाता है। और यहां पर हमने इन पहली 11वीं आयत से 13वीं आयत में बहुत सी गहरी सच्चाइयां सीखी, जिसमें हमने देखा था 12वीं आयत को कि यीशु मसीह है वो अमीर आदमी जो मुल्क को चला ताकि बादशाही हासिल करे। ये यीशु मसीह की पहली आमद है जब यीशु मसीह जमीन पर पैदा हुआ, जैसे कि आप जानते हैं, लेकिन याद दहानी के तौर पर पैदा हुआ, मुआ और फिर आसमान पर उठाया गया और वो खुदा की दाहिनी तरफ जा बैठा और वो आसमान पर तीसरे आसमान पर खुदा के तख्त पर बैठा हुआ है। और ये है पहली 12वीं आयत यीशु मसीह से मुतलका, यानी के उसको जमीन से वो क्या आसमान पर उसने जौक फरमाया, आसमान पर चले गए। फिर 13वीं आयत में हमने देखा कि जाने से पहले यीशु मसीह ने सलीब पर जो काम मुकम्मल किया, जिसे के हमने पिछले दिनों में जिसे ईद क़यामत अल मसीह यानी के यीशु मसीह का मुर्दों में से जी उठना उसके बारे में सीखा। मसीही जिंदगी ना कि सिर्फ सलीब पर से शुरू होकर कब्र पर खत्म होती है बल्कि सलीब से शुरू होकर उस जलाल के सेहरा, उस अजर, उस ताज तक जाती है, उन तमाम रिवॉर्ड जिसे के सिला जिसे कहा गया है अजर, वहां तक जाती है। ना कि सिर्फ मसीही जिंदगी सलीब से शुरू की और कब्र पर यीशु मसीह जी उठा और बात खत्म। बाइबल मुकद्दस हमें ऐसी तालीम नहीं देती। सलीब पर यीशु मसीह ने क्या किया उसके बारे में हमने सीखा, फिर कब्र में क्या हुआ कि कब्र को खुदा ने अपनी कुदरत से खोला, ना कि यीशु मसीह बाहर आए बल्कि कि दुनिया और वो तमाम लोग अंदर आके देखें कि यीशु वहां पर मौजूद नहीं, अपने कहने के मुताबिक वो मुर्दों में से जी उठा है। और हमने इसके बारे में सीखा। 13वीं आयत में हमने देखा कि हर ईमानदार को एक जैसा मौका, एक जैसी कुदरत, एक जैसा क्या है जरिया हासिल है कि इस जमीन पर रहते हुए अपनी जिंदगी में जो खुदा ने मकसद दिया है उसको पूरा करें। क्योंकि 13वीं आयत में हमने बहुत ज्यादा वक्त गुजारा है और हमने इसमें से सीखा था कि हर एक को एक जैसा मौका हासिल है, रूहुल कुद्दस की मामूरी हासिल है, निजात पाने पर 40 वो नेहमतें हासिल हैं। उसके बाद फिर हर एक को जाती तौर पर, किसी को पास्टर होने की खिदमत है, किसी को मुबशर, किसी को शुक्रगुजारी की, किसी को दुआ करने का बहुत ज्यादा फजल हासिल है, किसी को मदद करने की खिदमत हासिल है, किसी को नसीहत करने की, किसी को मुअल्लम की और वगैरह वगैरह खिदमत हैं। और हमने इसमें से सीखा था कि यीशु मसीह ने इख्तियार दे दिया है कि जाकर जो रुपया पैसा मैंने तुम्हें दिया है उससे लेन देन करो। और ये है मसीही जिंदगी जो हमें जमीन पर गुजारनी है। और 13वीं आयत कहती है कि यीशु ने कहा कि मेरे वापस आने तक लेन देन करना। इस पर हम सीख चुके हैं याद दहानी के तौर पर, क्योंकि ये बहुत ही जरूरी है। कभी भी मत अपनी जात में सोचे कि हम किसी कलाम के हिस्सा को बहुत अच्छी तरीके से जान चुके हैं। आप जब भी उसे पढ़ेंगे रूहुल कुद्दस आपको गहरी सच्चाई जो पहले आपने नहीं सीखी वो आप पर जाहिर करेगा। तो उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। हमने इस पर सीखा कि वापस आने का दिन क्या है। अब जो यीशु मसीह तीसरे आसमान पर खुदा के तख्त पर बैठा है, वापस आने का दिन वो दिन है जब कलीसिया आसमान पर उठाई जाएगी। और ये क्या है, जिसे रैप्चर यानी के कलीसिया जो जिंदा होंगे जो मुर्दा होंगे वो हवा में इस्तकबाल करेंगे, खुदावंत की प्रस्तुति करेंगे, उसके हजूर झुककर उसे क्या करेंगे, उसे इस्तकबाल उसका धन बाग कहेंगे। और फिर तीसरे आसमान पर हर एक ईमानदार खुदावंत के हजूर सामने हाजिर किया जाएगा। और हमने तीसरी 13वीं आयत में से ये सच्चाइयां सीखी। 14वीं आयत आपके लिए पढ़ना चाहता हूं। लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे और उसके पीछे एलचियों की जबानी कहला भेजा कि हम नहीं चाहते कि ये हम पर बादशाही करे। 14वीं आयत उन लोगों को जाहिर करती है जिन्होंने यीशु मसीह को अपनी जिंदगी में मुकम्मल तौर पर ना कही है, जिन्होंने यीशु मसीह का इनकार कर दिया। और यहां पर उसके शहर से लोगों से मुराद उस वक्त जब यीशु मसीह जमीन पर था तो उसके अपने लोगों ने यानी के बहुत से यहूदियों ने यीशु मसीह का इनकार किया कि वो खुदा का भेजा हुआ नहीं है, वो मसीह मसा किया हुआ निजात दहिंदा नहीं है, वो दौद की नस्ल से वो निकली हुई शाख नहीं है जो उनको निजात देगी। उन्होंने यीशु मसीह को क्या किया, अपनी जिंदगी में इनकार किया। और 14वीं आयत इस बात का हमें साफ वाज़ेह तौर पर कहती है जब हम इसका मुतालिया इसका मुआजना 27वीं आयत से करते हैं। क्योंकि 14वीं आयत अगर ईमानदारों के साथ है तो फिर 30वीं आयत में क्या कहा गया है कि उनको दुश्मनों को मेरे सामने लाओ ताकि मैं उनको कत्ल करूं। और ये है वो दूसरी मौत। और 14वीं आयत के वो लोग हैं जिन्होंने उस वक्त यीशु को इनकार किया और अब और अपनी जिंदगी में इनकार करेंगे। और उनके लिए बाइबल मुकद्दस यूहन्ना 3:17 में कहती है खुदा ने बेटे को दुनिया पर सजा करने के लिए नहीं भेजा बल्कि निजात देने के लिए, लेकिन जो कोई उसका इनकार करता है उस पर सजा का हुक्म हो चुका। जो कोई बेटे का इनकार करता है वो हलाकत, अबदी हलाकत में रहता है यूहन्ना 3:36 के मुताबिक। सो 14वीं आयत اس بات کی طرف اشارہ اور واضح حقیقت ہے جو لوگ اپنی زندگی میں یسوع کا انکار کریں گے. 14 آیت کو دیکھیں اور پھر میرے ساتھ لوکا 19 باپ اس کی 27 آیت کو دیکھیں. مگر میرے ان دشمنوں کو جنہوں نے نہ چاہا تھا کہ میں ان پر بادشاہی کروں یہاں لا کر میرے سامنے قتل کرو. اور یہ کب ہوگا؟ جب یسوع مسیح آسمان سے کلیسیا کے ساتھ زمین پر آئے گا. اور یہ ہے وہ دوسری عدالت جسے مکاشوا 20 میں سے ہم دیکھ چکے ہیں. یہ غیر ایمانداروں کی عدالت ہے جس میں وہ لوگ دوسری موت کا مزہ چکھیں گے, یعنی کہ آگ اور گندھک کی جھیل میں. ابلیس اور اس کے فرشتوں کے ساتھ وہ لوگ ہمیشہ تک اس آگ میں کیا سڑیں گے؟ سڑیں گے, جلیں گے, بڑھیں گے. اور ان کی موت یہ ابدی موت ہوگی, اور یہ دوسری موت ہے جو لوگ یسوع مسیح کا انکار کریں گے. اس سے پہلے کہ ہم 15 آیت میں پہنچے سیکھیں, میں چاہتا تھا کہ آپ پر صرف اس کی ایک بڑی تصویر ظاہر ہو جائے, تاکہ آپ کو بائبل مقدس میں جو حوالہ ہم پڑھ رہے ہیں اس کے تعلق سے سمجھ آ جائے کہ ہم کیا بات کر رہے ہیں. سو 14 آیت کے لوگ غیر ایماندار لوگ ہیں جو سفید تخت عدالت کے سامنے, یعنی کہ دوسری تخت عدالت جو یسوع مسیح آئے گا اور ان کے ایمال کے مطابق ان کا حساب دیا جائے گا, ان کے گناہوں کے موافق نہیں, کیونکہ گناہوں کے لیے تمام دنیا کے گناہوں کا یسوع مسیح نے کفارہ دیا ہے. سو پھر کون سے گناہ کا ان کو بدلہ ملے گا یا کون سے گناہ کی ان کو سزا ملے گی؟ صرف اور صرف ایک گناہ ہے جس کی معافی نہیں, اور وہ کیا ہے؟ یسوع مسیح کا انہوں نے انکار کیا. اور اس میں بہت سے کیا ہے لوگ جنہوں نے انکار کیا ہے وہ شامل ہیں, اور وہ کیا ہوں گے؟ ہمیشہ کی آگ میں جھونکے جائیں گے. یہ وہ واحد گناہ ہے. بائبل مقدس کہتی ہے کہ خدا نے دنیا سے محبت رکھی, یعنی کہ خدا نے اپنا بیٹا دیا, ان کے تمام گناہوں کا کفارہ دیا. گناہوں کا مسئلہ اب نہیں, اب مسئلہ ہے کہ انہوں نے یسوع مسیح کو کیا کیا, 14 آیت کے اس وقت کے شہر کے لوگوں نے, اور آج اور آنے والے وقت میں جو لوگ یسوع مسیح کا انکار کریں گے وہ دوسری موت کا مزہ چکھیں گے, جس جھیل کو جو آگ کی جھیل ہے جو ابلیس اور اس کے فرشتوں کے لیے تیار کی گئی ہے. اور یہ وہ واحد گناہ ہے جس کے باعث اس وقت لوگ دوسری موت کا سامنا کریں گے. سو 15 آیت, جب وہ بادشاہی حاصل کر کے پھر آیا تو ایسا ہوا کہ ان نوکروں کو بلا بھیجا جن کو روپیہ دیا تھا, تاکہ معلوم کرے کہ انہوں نے لین دین سے کیا کیا کمایا. پہلے نے حاضر ہو کر کہا, اے خداون, تیری اشرفی سے 10 پیدا ہوئی. اس نے اس سے کہا, اے اچھے نوکر, شاباش, اس لیے کہ تو تھوڑے میں دیانتدار نکلا, اب تو 10 پر اختیار رکھ. دوسرے نے آ کر کہا, اے خداون, تیری اشرفی سے 5 پیدا ہوئی. اس نے اس سے بھی کہا کہ تو بھی 5 کا حاکم ہو. اور پھر تیسرے کو ہم دیکھتے ہیں 20 آیت میں, تیسرے نے آ کر کہا, اے خداوند, دیکھ تیری اشرفی یہ ہے جس کو میں نے رمال میں باندھ کر رکھا, کیونکہ میں تجھ سے ڈرتا تھا, اس لیے کہ تو سخت آدمی ہے, جو تو نے نہیں رکھا اسے اٹھا لیتا ہے, اور جو تو نے نہیں بویا اسے کاٹتا ہے. یہاں پر ہم 3 مسیحی ایمانداروں کو دیکھتے ہیں, اور یہ تینوں نوجوان ہر ایک مسیحی ایماندار کی نمائندگی کرتا ہے. اور آپ کو یاد ہوگا کہ 15 آیت سے لے کر 26 آیت کا جو منظر ہے, جو تصویر ہے, یہ تیسرے آسمان پر وہ واقعہ ہے جب ایماندار, جب کلیسیا اٹھائی جائے گی, تیسرے آسمان پر پہنچائی جائے گی, تو ہم تمام ایماندار, یہ عدالت صرف اور صرف پہلی عدالت جو ایمانداروں کی ہے, اس میں گناہوں کو نہیں بلکہ ان کے کاموں کے موافق ان کو بدلہ دیا جائے گا کہ انہوں نے کیسی کارکردگی کی ہے جیسے ہم اس تمثیل میں دیکھتے ہیں۔ 13ویں آیت میں ہم نے دیکھا کہ نوکروں کو بلا کر انہیں روپیہ پیسہ دیا گیا، ہر ایک کو ایک اشرفی دی گئی، ایک اشرفی دے گی، ایک جیسا روپیہ، ایک جیسا موقع، اور ان سے کہا کہ میرے واپس آنے تک، یسوع مسیح کہتا ہے میرے واپس آنے تک لین دین کرنا، یعنی اس سے کام کرنا، اسے استعمال کرو تاکہ جب میں آؤں تو میں تم سے حساب کروں کہ تم نے میری دی ہوئی نعمتوں کو، میرے اس دی ہوئے روپے کو، اختیار کو جو میں نے تمہیں دیا، کس طرح استعمال کیا۔ اور یہ ہے تیسرے آسمان کی تصویر، جہاں پر ہر ایک ایماندار کو اس کے کام کے موافق کیا دیا جائے گا، بدلہ دیا جائے گا، ان کے کاموں کے موافق صلہ دیا جائے گا، ان کی مزدوری کی ان کو کیا دی جائے گی، ان کو تنخواہ، ان کو معاوضہ دیا جائے گا۔ اور یہ بائبل مقدس کے آئینہ میں ہم پہلے دیکھ چکے ہیں۔ متی پانچویں باب سے چھٹے باب تک ہم دیکھتے ہیں کہ یسوع مسیح نے اپنی ابتدائی تعلیم کو اسی بات سے شروع کیا کہ اگر تم میرے نام سے ستائے جاؤ گے، ناحق مصیبت اور دکھ اور طرح طرح کی باتوں کا سامنا کرو گے تو کیا ہوگا، آسمان پر نقصان اٹھاؤ گے، ایسا لکھا ہے؟ نہیں، بلکہ آسمان پر تمہارا اجر بڑا ہوگا۔ اور ہم نے اس کے لیے کم سے کم 19 سے 20 حوالہ جات دیکھے ہیں صرف آپ کے تعارف کے لیے کہ یہ آسمان پر انعامات دیے جائیں گے جب ہم یسوع مسیح کے سامنے، اس کے تخت عدالت کے سامنے کھڑے ہوں گے۔ اور یہاں پر ہم دیکھتے ہیں جب وہ بادشاہی حاصل کر کے پھر آیا، اور یہ کیا ہے، یسوع مسیح جب آسمان سے آئے گا کلیسیا کو لے کر جائے گا، اور کلیسیا آسمان پر ایک عرصہ کے لیے خداوند کے ساتھ رہے گی، اور اس وقت کے دورانیاں ایمانداروں کو کیا دیا جائے گا، ان کے کاموں کے موافق اجر دیا جائے گا۔ میرے ساتھ حوالہ دیکھیں، یہ تیسرے آسمان کا منظر ہے جو آپ کے ساتھ بیان کر رہا ہوں۔ دوسرا کرنتھیوں اس کا 5 باب اس کی 10 آیت سے میرے ساتھ نکالیں۔ جب ہم پہلی 9 آیات کا مطالعہ کرتے ہیں تو پالوس رسول یہاں پر اس بنیاد کو رکھتا ہے کہ ہمارا اصلی گھر، ہمارا مقام کیا ہے، آسمان پر ہے۔ جب ہم مسیح میں سو جاتے ہیں تو اب ہر ایک ایماندار جب اس زمین سے رخصت ہوتا ہے، اس فانی بدن سے وہ کیا ہوتا ہے، رخصت ہوتا ہے، تو تیسرے آسمان پر وہ خدا کی حضوری میں سب سے پہلی جو شخصیت کو دیکھتا ہے وہ ہے خداوند یسوع مسیح۔ ایماندار جب مسیح میں سوتے ہیں تو وہ سب سے پہلے یسوع مسیح کو روبرو دیکھتے ہیں۔ پہلا کرنتھیوں اس کا 15 باب کے مطابق، اور پھر اسی باب کے دوسرا کرنتھیوں 5 اس کے پہلی 9 آیات میں بھی پالوس رسول یہی کہتا ہے کہ ہم اس زمین پر عارضی ہیں، ہمارا اصلی مقام کہاں پر ہے، آسمان پر ہے، خدا کی حضوری میں، اس کی پناہ گاہ میں، اس کی سکونت گاہ میں، اس کے تخت کے سامنے، یہاں پر وہ کیا ہوا ہے، بیٹھا ہوا ہے، یہاں پر وہاں پر ہر تمام اس کے فرشتے اس کی پرستش، اس کی عقیدت کرتے ہیں، جہاں پر خداوند یسوع مسیح اس کے دائیں ہاتھ پر بیٹھا ہوا ہے اپنے تخت پر۔ اور 10ویں آیت میں پالوس رسول کہتا ہے کہ جب ہم آسمان پر پہنچیں گے تو کیا پہلی بات ہوگی، کہ یسوع مسیح کو دیکھیں گے، اور یہ کب ہوگا، جب تمام کلیسیا ایک جگہ پر اکٹھی کی جائے گی، اور یہ تب ہوگا جب کلیسیا آسمان پر اٹھائی جائے گی، اور یہ پوشیدہ کیا ہوگا، بلاوا اور آمد ہوگی، جس میں صرف ایماندار ہی آسمان پر جائیں گے۔ اور 10ویں آیت کہتی ہے کیونکہ ضرور ہے، یعنی کہ اس کی ضرورت ہے پالوس رسول، کہ ہم مسیح کے تخت عدالت کے سامنے جا کر، کیونکہ ضرور ہے کہ مسیح کے تخت عدالت کے سامنے جا کر ہم سب کا حال ظاہر کیا جائے، ताकि हर शख्स अपने उन कामों का बदला पाए जो उसने बदन के वसीला से किए हों, ख्वा भले ख्वा बुरे। यहां पर याद रखें बदला पाए। ईमानदारों को गुनाहों का यहां पर बात नहीं हो रही, गुनाहों का मसला यीशु मसीह ने सलीब पर मुकम्मल कर दिया, खत्म कर दिया। अब गुनाह की वजह नहीं, अब वजह है कि जिस मकसद के लिए पैदा किए गए हैं उसको पूरा करें। जब हम मसीह यीशु में नई पैदाइश का तजर्बा हासिल करते हैं सिर्फ और सिर्फ यीशु मसीह पर ईमान लाने से, इफिसियों 2:8 उसकी 8 आयत के वसीला से तुमको ईमान के वसीला से निजात मिली है, क्योंकि ये खुदा की बख्शिश है, ताकि कोई भी इंसान फख्र ना करे कि मैंने इसके लिए कुछ किया है, मैंने इसके लिए अपनी मेहनत की है, मैंने अपना कोई नेक काम खुदा को दिखाया है, या मैंने अपनी रासबाजी से कुछ किया है। बाइबल कहती है हमारी रासबाजी, इंसानी रासबाजी गंदे लिबास की मानद है, खुदा के आगे उसकी कोई अहमियत नहीं। इसीलिए हमें ईमान के वसीला से फजल से निजात मिलती है। और फिर 10वीं आयत में लिखा है क्योंकि तुम उसकी कारागरी हो, यानी कि उसने हमें नई मखलूक बनाया है, हम उसकी पैदावार हैं, इसीलिए पैदा किए गए हैं ताकि जिन कामों को उसने पहले से तैयार किया उन नेक अमाल को करें। और यहां पर पालूस रसूल इसी बात को कहता है जिसे लूका कहता है कि यीशु मसीह ने हर एक को क्या दिया है, रुपया दिया है, एक जैसी बरकत, एक जैसा मौका, एक जैसा क्या दिया है, खुदा के उस खजाने का क्या दिया है, रास्ता बताया, उस तक रसाई कराई है, सबको एक जैसा मौका है कि हम मसीही जिंदगी के इस दौड़ में, इस सफर में कसरत से दौड़ें ताकि जीतें, ना के हारें बल्कि जीतें, ना कि दुनिया के लोगों की तरह जो मुरझाने वाले सेहरे की तरफ देखते हैं जैसे मैंने आपको पहले सिखाया, बल्कि उस सेहरे को जो मुरझाने का नहीं, यानी कि वो ताज अजमत का ताज जो मुरझाने का नहीं। और यही बात तीसरे आसमान पर, हर एक शख्स अपने उन कामों के मुआफिक बदला पाएगा, सजा नहीं पाएगा बदला पाएगा, और इस अदालत में सिर्फ ईमानदार शामिल होंगे, बदला पाएंगे, ख्वाह हमने बुरे काम किए हैं ख्वाह भले। बुरे और भले से मुराद बुरे वो काम यानी कि जो खुदा की मर्जी के खिलाफ किए हों। बेशक हो सकता है कि आप किसी की मदद करते हो, लेकिन अगर उसमें आपका शौक या आपकी पीछे उसके तहरीक या सोच या जहनी रवैया गलत है तो फिर वो क्या है, बुरा काम है, खुदा उसका अजर नहीं देगा। यहां पर हरगिज बात नहीं हो रही किसी और की, यहां पर कि अगर हम इंसानी कुव्वत से इंसानों को सिर्फ और अपने आप को खुश करने के लिए कुछ करेंगे तो उसका खुदावंद कहता है कि उसके तुम्हारे काम के मुआफिक बदला मिलेगा। अगर भला है, भले से मुराद जो यूनानी का लफ्ज भले के लिए इस्तेमाल हुआ है वो है आगाथास, यानी के अल्लाह ही भलाई, नेकी, अल्लाह ही जोर के इख्तियार में की हुई गई हर वो बात। और जैसे मैंने आपको बताया था और सिखाया था और याद दहानी के तौर पर दोबारा कहता हूं, जो कुछ आप आज जमीन पर करते हैं आसमान पर खुदावंद मसीह यीशु के सामने उसका अजर मिलेगा कि किस तरीके से किया गया है। हम इस पर सीख चुके हैं मत्ती की इंजील में कि रियाकारों की तरह खराइत ना करो क्योंकि उसका कोई अजर नहीं। यीशु मसीह ने कहा कि दिखावे के लिए दुआओं को और दूसरी चीजों को ना करो क्योंकि वो अपना अजर जमीन पर पा चुके, आसमान पर नहीं। और यीशु मसीह से हम सीख चुके हैं कि अगर तुम किसी ईमानदार को एक ठंडा प्याला पानी ये जान करके ये जानकर के मसीह के लिए करते हो तो तुम अपना अजर हरगज नहीं खोगे। सो इस बयान को याद रखें, जो कुछ छोटे से छोटा काम, अगर आप चर्च की सफाई करते हैं तो आप अपना अजर नहीं खोएंगे। अगर आप किसकी हौसला फजाई एक लफ्ज की हौसला फजाई करते हैं, आप अपना अजर नहीं खोएंगे, क्योंकि आसमान पर जो किताब आप में से और मेरे और हर एक ईमानदार की जिंदगी के बारे में लिखी जा रही है, वो खोली जाएगी जब हम दूसरा करंथियों 5 उसकी 10वीं आयत के मुताबिक मसीह के सामने खड़े होंगे हिसाब देने के लिए। और वो कहेगा कि तुमने जो कुछ मैंने दिया क्या किया। बहुत से लोग, बहुत से ईमानदार को जब उनकी किताब खोली जाएगी तो उनका हो सकता है कि उनकी किताब का सिर्फ एक ही वर्का हो पर लिखा हो कि इसने यीशु मसीह पर ईमान रखा, ये हमेशा की जिंदगी का वारस है। हो सकता है किसी के किताब में लिखा हो कि इसने बहुत सी मेहनत की, इसने मुसाफिरों को संभाला, इसने आने वाले खादमों की तमादारी की, इसने चर्च की खिदमत की, इसने अपना रुपया पैसा यहां पर सर्व किया, इसने लोगों को गवाही दी। उसका हो सकता है 5 और 10 लिखे जाएं। हो सकता है कि ऐसे मसीही भी होंगे जिनके बारे में लिखा होगा कि इसने अपनी सारी जिंदगी मेरे लिए वक्फ की, इसने बहुत से लोगों को मेरी गवाही दी, इसने अपनी इज्जत को या अपने आप को सताए जाने को सामने रखते हुए इस बात को नहीं देखा कि शर्मिंदा हो, बल्कि दलेरी के साथ दीवानों की तरह मेरे नाम का प्रचार किया, बहुत सी जिंदगियों को बचाया, बहुत से लोगों की मदद की, रूहानी तौर पर बहुत से लोगों के लिए हौसला अफजाई बना और बहुत से मुख्तलिफ अजर पाएंगे। ये आज वक्त हमारे पास है कि जब तक हम इस जमीन पर हैं, इसीलिए हैं कि हम जमीन पर उस काम को करें जिसके लिए यीशु मसीह ने कहा मेरे वापस आने तक लेन देन करो। और जब वो वापस आया तो हम 19वें बाप में देखते हैं, जो कि तस्वीर है, जो इजहार है, जो कि वकू परीजा होगा, जो कि हकीकत में वाकया होगा, जिसे बाइबल मुकद्दस कहती है कि जब वो आएगा हम में से हर एक को बुलाएगा, हम में से हर एक उसके सामने खड़ा होगा, हर एक को, हर शख्स को उनके कामों के मुआफक बदला दिया जाएगा। अगर आप किसी ईमानदार को जानते हैं जो कि अपनी मर्जी से रुपया पैसा और बहुत सी दूसरे जरियों को अपनी मर्जी से इस्तेमाल कर रहा है, तो अगर आप कुछ कर सकते हैं तो उसको ये बताएं, उसको बजाय के उसको ढीठ करने के, उसे शर्मिंदा करने के लिए बाइबल मुकद्दस कहती है कि तुम जो रूहानी हो, जो किसी गुनाह में है या किसी तरह की गलत बात में मुब्तला है, तुम जो रूहानी हो उसको बहाल करो। आप अगर कुछ कर सकते हैं तो उसकी मदद करें कि भाई मेरे, हमारे पास जमीन पर यही वक्त है। अगर तू रुपया पैसा, अगर अपने वक्त को, अपनी सलाहियत को गलत इस्तेमाल कर रहा है, तो याद रख तेरे पास जमीन पर तो सब कुछ मौजूद है। जैसे यीशु मसीह ने कहा कि जमीन पर फकीयों, फरीसियों का, उन सारे लोगों का जो कि दिखावे के लिए खराइत करते थे, दिखावे के लिए रोजे रखते थे, दिखावे के लिए दुआएं लंबी लंबी करते थे, दिखावे के लिए अपनी रासबाजी जाहिर करते थे, उनका अजर यीशु मसीह कहता जमीन पर है, जिसे जंग लगेगा, जिसकी कोई अहमियत नहीं होगी। अगर आप किसी भाई बहन को जानते हैं तो उसे ये हौसला दें कि अब भी हमारे पास हर रोज वक्त है, उसका फजल ही हमारे लिए काफी है, वो हमारी तमाम गंदी सोचों को, बुरे मंसूबों को वो माफ करने की कुदरत रखता है। हमें वापस उसकी तरफ मुड़ने की जरूरत है, वो हमें माफ करने में कादर है, क्योंकि हर एक अपने कामों के मुआफक उसे हिसाब देगा, जैसा कि रोमियो उसका 14 उसकी 10वीं आयत से 12वीं आयत में लिखा हुआ है कि हम में से हर एक खुदावंद यीशु मसीह के खुदा के तख्त के सामने खड़ा होगा और हम सब अपने अपने कामों का हिसाब देंगे। हिसाब क्यों है? क्योंकि मिसाल के तौर पर भाई जुल्फकार है जो कि चर्च के मुबशर हैं, पासबान की हैसियत से, निगाहबान की हैसियत से खिदमत करते हैं, उन्हें ये इख्तियार मिला कि वो खिदमत को कर रहे हैं। जब हमें इख्तियार मिलता है तो इख्तियार के साथ क्या आती है? जिम्मेदारी आती है। जब जिम्मेदारी आती है तो जिम्मेदारी के साथ क्या आता है? हिसाब आता है, लेना देना, उसके बारे में बात की जाती है। इसी तरह रूहानी आलम में भी है। यीशु मसीह ने हमको निजात के वक्त वो हर चीज मुहैया कर दी। उसने हमें कहा कि तुम मेरे बेटे और बेटियां हो, जाकर लेन देन करो इन नेमतों को, इस इख्तियार को, इस नाम को, इस सच्चाई को, जाकर दूसरों को बताओ कि तुम अगर यीशु मसीह पर ईमान लाओगे तो हमेशा की जिंदगी पाओगे। और क्या है? हमें ये इख्तियार, हमें ये हक मिला, और हक के साथ साथ क्या है? जिम्मेदारी भी है। जैसा कि लूका 19वें बाप में हमें नजर आता है, पहले दो ईमानदारों ने अपने हक को जाना और फिर जिम्मेदारी को जानते हुए उन्होंने उसी वक्त काम करना शुरू कर दिया। उन्होंने अपना रुपया पैसा जो से उन्हें मालक की तरफ से मिला, उन्होंने क्या किया? उसे इस्तेमाल करना शुरू कर दिया। और तीसरी बात, मालिक ने क्या की? उनसे हिसाब लिया कि तुमने क्या क्या लेने देने से कमाया है। पहला हाजिर हुआ, मैंने तेरी अशरफी से जो कुछ तूने मुझे दिया मैंने ये कमाया। दूसरे ने कहा, जो कुछ तूने तेरी अशरफी से जो कुछ मैंने कमाया ये हाजिर है। और मालिक ने क्या कहा? शाबाश, अच्छे नौकर। और क्या हुआ? जिम्मेदारी के हक के साथ क्या आई? पहली बात हक, दूसरी जिम्मेदारी, और तीसरा हिसाब। इसी तरह रूहानी आलम में हम देख रहे हैं कि हमें जो कुछ दिया गया है उसका हिसाब यीशु मसीह पूछेगा कि तुमने अपनी जिंदगी किस तरह इस्तेमाल की। अगर आप किसी बहन भाई को जानते हैं तो उसको कहें कि आज ही हमारे पास मौका है, अभी भी देर नहीं हुई, हमें आसमान पर बहुत से अनामात दिए जाएंगे। अभी मैं सिर्फ आपको तारफ के तौर पर जितना सादा हो सके रूहुल कुद्दस की रहनुमाई में अनामात और अजर और बदले के बारे में सिखा रहा हूं। अभी हम इस बात पर नहीं पहुंचे कि कौन से लोग ईमानदार कौन से बदलों को और अजरों को खोएंगे और कौन से इनामात हासिल करेंगे, और इसका हम मतालिया गहरे तौर पर करेंगे। बहुत से अजर हैं, हमें ये कुदरत हासिल है, हमें ये इख्तियार, ये अनोखा एस्तहकाक यीशु मसीह में हासिल है कि जमीन पर सुलह की क्या करें, खुशखबरी की नुमाइंदगी करें। आप शाही काहिन हैं, आप उसके शाही खानदान के एलची हैं, दूसरे मुल्क यानी के आसमान से जमीन पर भेजे गए हैं। मैं आज सोच रहा था कि आपको बाइबल मुकद्दस के मुताबिक उन तीन आसमानों के बारे में तालीम दूं, लेकिन वक्त हमारे पास कम है, फिर इस पर सीखेंगे। सात आसमान नहीं बल्कि तीन आसमान हैं, हम इस पर देखेंगे। और आज हम उस अजीम फतह को यादगारी के तौर पर मनाने के लिए जा रहे हैं जो खुदावंद यीशु मसीह ने हुक्म के तौर पर कहा है, और वो है ये मेज। ये रस्म के तौर पर है, जो रस्म यीशु मसीह ने ईमानदारों को दी है कि मेरी यादगारी में यही किया करो। क्यों यीशु मसीह ने कहा मेरी यादगारी में ये किया करो? याद करने की जरूरत है कि उसने सलीब पर क्या हमारे लिए किया है। उसने हमारे लिए रास्ता तैयार किया, उसने हमें ये हक बख्शा के खुदा के बेटियां और बेटे हों, उसने ये हक बख्शा के हम उसका बदन कहलाएं, उसका मस्कन कहलाएं, उसके ले पालक बेटे कहलाएं, उसकी दुल्हन कहलाएं, और हम क्या चाहते हैं कि कहलाएं। अगर आज इन तमाम नेमतों और एजाजों के बायस भी हम सुस्त हैं तो फिर हर एक के काम के मुआफक उसे अजर दिया जाएगा। جو کچھ آج آپ زمین پر کرتے ہیں آسمان پر خداوند یسوع مسیح کے سامنے آپ اس کا اجر پائیں گے، اس کا بدلہ پائیں گے، اس کا صلہ پائیں گے، اس کی مزدوری پائیں گے۔ وہ کیسا بھی چھوٹا کام ہے، دو لفظوں کی حوصلہ افزائی ہو سکتی ہے، بھوکھوں کو کھانا ہو سکتا ہے، چرچ میں اپنی شکر گزاری، بھائی مبشر دوسرے لوگوں تک خوشخبری لے کر جاتے ہیں، اپنا روپیہ پیسہ مسیح کے پرچار کے لیے سفر کر صرف کر سکتے ہیں، یعنی کہ استعمال کر سکتے ہیں، آپ اس کا اجر نہیں کھوئیں گے۔ اور یہ ہے ایمانداروں کے لیے جو کام یسوع مسیح نے کرنے کے لیے کہا ہے کہ میرے واپس آنے تک سیکھتے رہو، ان نعمتوں کو استعمال کرو اور میرے تابع رہو۔ مسیحی زندگی گزارنا مشکل نہیں جب ہم ہر روز اس کو اپنا شخصی طور پر اس کے ساتھ رفاقت رکھتے ہیں۔ اگر ہفتے میں ایک بار، سال میں بڑے دن کے بعد یا پھر ایسٹر کے بعد اس کے ساتھ رفاقت رکھیں گے، ایسٹر پر ہی رفاقت رکھیں گے، تو پھر ہم اسے نہیں جان پائیں گے۔ ہر روز اس کے ساتھ رفاقت رکھنے کی ضرورت ہے، اور آج جو رفاقت ہے اپنے خداوند کی اس میز میں لازمی شامل ہوں، یہ حکم ہے، یہ وہ فتح ہے جو آپ کو حاصل ہے، اس سے گھبرانے اور شرمانے کی ضرورت نہیں، یہ حکم ہے، یہ یادگاری ہے کہ آپ مسیح میں فاتحہ ہیں۔ اہم خداوند کے حضور جھکیں۔ خدا باپ، تیرے بیٹے کے لیے ہم تیرا شکر کرتے ہیں، ان تمام اعزازوں کے لیے، ان تمام اناموں کے لیے، ان بدلوں کے لیے جو خداوند ہمارے لیے تیار ہے۔ تو چاہتا ہے کہ ہم اس زمین پر تیرے لیے زندگی گزاریں، تاکہ وہ جو اجر، جو نعمتیں، جو بڑے صلے خداوند خدا تو نے تیار کیے، ہم ان کو حاصل کریں۔ خدا باپ، آج کی اس میز کے لیے تیرا شکر کرتے ہیں، اس روٹی کو، اس شیرے کو تیرے لیے لہدہ کرتے ہیں، اور خداوند تو نے کہا ہے کہ میری یادگیری کے لیے یہی کیا کرو، جب تک میں نہ آ جاؤں، جب تک میں نہ آ جاؤں تب تک میری یادگیری میں یہی کیا کرو۔ اور تو نے کہا ہے کہ تو اپنی بادشاہی میں ہمارے ساتھ یہ پھر یہ پیالہ اور پھر یہ روٹی ہمارے ساتھ شیئر کرے گا۔ سو خدا باپ، موجودہ ایمانداروں کو بڑی برکت دے، یسوع مسیح کے نام میں ان کو اس فتح میں شامل ہونے کی حکمت اور دنائی دے۔ آمین۔